This is VOA News. I'm Jim Bertel. It's been a deadly 24 hours in the United States. Two mass shootings have left more than two dozen dead and many others injured. We begin in El Paso, Texas, where police are investigating a mass shooting at a Walmart. At least 20 people are dead and 26 are wounded. Texas Governor Greg Abbott.
We have to be very, very clear that conduct like this, thoughts like this, actions like this, crimes like this are not who or what Texas is and will not be accepted here.
Mexican President Andre Manuel Lopez Obrador said three Mexicans were among those killed in the shooting. Just hours later, a gunman in the Midwestern U.S. state of Ohio killed nine people and wounded dozens of others. Dayton Mayor Nan Whaley says officers managed to reach the scene less than a minute after the gunman began shooting.
The shooter was able to kill nine people and injure 26 in less than a minute. And if we did not have police in the Oregon District and the thousands of people in the Oregon District enjoying their Saturday evening, what we could have had in the city.
Gary Pullen witnessed the shooting.
It was complete chaos. I heard bullets riddling. I believe it might have been the shooter who knew his life was coming to an end, and he shot all he could.
The shootings come less than a week after a mass shooting at a festival in California where three people were killed. Sudan's Transitional Military Council and coalition of protest leaders initialed a power-sharing agreement Sunday. The two factions will formally sign a constitutional declaration on August 17th. For all the latest news, download the VOA mobile app. This is VOA News. Hong Kong marchers staged sometimes violent protests on multiple fronts Sunday night. The fast-moving protests moved from a police station, where mass demonstrators threw bricks and smashed windows, to the streets near Beijing's government headquarters, and then to the shopping district of Causeway Bay. Sunday's protests are the latest in nearly 9 weeks of demonstrations against the government. Indonesia's capital and other parts of Java Island have been hit by a massive power outage affecting millions of people. Channel News Asia reports the blackout was caused by a problem with a gas turbine at a major power plant and by a disruption at another facility on Java. U.S. Secretary of Defense Mark Esper is crisscrossing the Asia-Pacific region on his first international trip as head of the Defense Department. VOA's Carla Babb is traveling with the Defense Secretary.
Esper's arrival Saturday in Australia came just 2 days after North Korea conducted its third missile test in less than 2 weeks, firing what appeared to be short-range ballistic missiles capable of reaching Seoul or Tokyo. Rudy De Leon is with the Center for American Progress.
The United States have those bases in Japan, which would be in the flight pattern of some of those rockets that are being tested. And so this is a real deliberate threat.
Esper downplayed the threat Saturday, telling reporters the situation with North Korea is still far more stable than it was just a couple of years ago, when Pyongyang conducted 17 missile tests, including the test of an intercontinental ballistic missile. Carla Babb, VOA News, Sydney.
In the Philippines, three ferry boats capsized in rough seas, killing at least 25 people. Six others are missing. 55 other passengers and crew were rescued. The U.S. is welcoming a ceasefire declared in Idlib province in northwest Syria, the last insurgent stronghold in the country. Since April, hundreds of civilians have been killed in the violence in northwest Syria, and thousands more have fled. A French inventor has succeeded in flying across the English Channel on a jet-powered hoverboard. Frankie Zapata designed the device, which took him across the channel from France to England in about 20 minutes.
I'm feeling happy, you know. I'm feeling happy and so happy for my family, my friends, and my team. It's just an amazing moment in my life.
The board is powered by five small jet engines. Iranian media says Iran has seized another foreign tanker in the Persian Gulf. It said the tanker was carrying 700,000 gallons of fuel, adding that seven sailors had been detained. A Revolutionary Guard commander is quoted as saying its naval forces had seized a foreign tanker in the Persian Gulf that was smuggling fuel for some Arab countries. From Washington, I'm Jim Bertel, VOA News.
مجلس مذاکرہ راؤنڈ ٹیبل اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال. پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل.
السلام علیکم. وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی. ہمارے پروڈیوسر ہیں شہناز نفیس اور انجینئر ہیں پیٹ ہانڈلے. دوستو, 2015 میں امریکہ کی یل یونیورسٹی کے ماہرین نے بہت تحقیق کے بعد ایک رپورٹ شائع کی جس میں پوری دنیا کے درختوں کا حساب لگایا گیا تھا. انہوں نے بتایا کہ زمین پر درختوں کی کل تعداد 30 خرب ہے. یہ تعداد انسانی تہذیب کے آغاز پر 60 خرب تھی, لیکن انسان کی ترقی, معاشرے کے پھیلاؤ اور آبادی میں اضافے نے جنگلوں, درختوں اور سبزے میں نصف کمی کر دی ہے. اس رپورٹ میں ہر ملک میں درختوں کی کل تعداد, رقبے کے لحاظ سے درختوں کی تعداد اور آبادی کے حساب سے درختوں کی تعداد بھی بتائی گئی تھی. اس تحقیق کے مطابق پاکستان میں درختوں کی تعداد 2015 تک 99,22,35,520 تھی. پاکستان میں ہر مربع کلومیٹر میں 1131 درخت موجود تھے اور آبادی کا تناسب فی شخص 5 درخت تھا. اس کا مطلب ہوا کہ پاکستان اپنے رقبے اور آبادی کے حساب سے دنیا میں سب سے کم درختوں والے ملکوں میں سے ایک ہے. امریکہ میں 228 ارب سے زیادہ درخت ہیں, ہر مربع کلومیٹر میں 24,000 درخت ہیں اور آبادی کا تناسب فی شخص 716 درخت ہے. کینیڈا میں یہ تناسب فی شخص 9,000 درخت ہے. تو ذرا سوچیں کہ پاکستان میں فی شخص 5 درخت ہیں اور کینیڈا میں 9,000. یہ کس قدر بڑا فرق ہے کہ ہمیں اس بارے میں سوچنا چاہیے. ماحول کی تبدیلی سے پوری دنیا متاثر ہو رہی ہے, لیکن ماہرین ماحولیات کہتے ہیں کہ وہ ملک زیادہ متاثر ہوں گے, بلکہ ہو رہے ہیں, جہاں درخت اور سبزہ کم ہے. ہم نے آج فیصلہ کیا کہ پاکستان میں ان لوگوں سے بات کی جائے جو کسی سرکاری مدد کے بغیر اپنی مدد آپ کے تحت شجرکاری کرتے ہیں, پودے اور درخت اگاتے ہیں اور دوسروں کو بھی اس کی ترغیب دیتے ہیں. بظاہر یہ کوئی مشہور لوگ نہیں, کسی بڑے عہدے پر نہیں, کسی تعریف اور ستائش کی تمنا نہیں رکھتے, لیکن ہم سمجھتے ہیں کہ یہ قابل تقلید لوگ ہیں اور لوگوں کو معلوم ہونا چاہیے کہ کون اس زمین کو ہرا بھرا کرنے کے لیے اپنا وقت اور پیسہ صرف کر رہا ہے. سب سے پہلے ہم بات کریں گے پروفیسر مظہر ہاشمی سے, جو شجرکاری کرتے ہیں اور اس نیک کام میں مصروف ہیں. بہت شکریہ ہاشمی صاحب ہمیں وقت دینے کے لیے. ذرا اپنے بارے میں بتائیں ہمارے سامعین کو کہ آپ کہاں رہتے ہیں, کیا کام کرتے ہیں اور یہ شجرکاری کا, درخت لگانے کا خیال کب آیا؟
السلام علیکم
جناب. جی پروفیسر صاحب.
السلام علیکم.
وعلیکم السلام. آپ کو آواز آ رہی ہے میری؟
مجھے آواز آ رہی ہے. مظہر ہاشمی میرا نام ہے. میں گجرات کے ساتھ ایک چھوٹا سا گاؤں ہے پنڈی میانی, جناب کے کنارے, اور میں پروفیشن کے لحاظ سے میں ٹیچر ہوں. تو ٹیچر کا جو کردار ہے اور ایک شہری ہونے کا جو کردار ہے اور ایک زمین پر جو ہم بیٹھے ہیں, اس کا جو ہم پر قرض ہوتا ہے, اس کے حوالے سے جو ماحولیاتی امیدی کے جو مسائل ہیں,
جی
اس کے حوالے سے بھی میں نے شجرکاری جو پچھلے 2 سال سے کر رہا ہوں, تو اس میں اپنی مدد آپ کے تحت, اس میں جو میرا بنیادی مقصد ہے وہ ایک ایسا ڈسکورس کریٹ کرنا, ایسا انفیکٹ کریٹ کرنا. اس سنگین مسئلے کی جانب توجہ بہت کم ہے. اس میں جو میں ٹیچر کو اسٹوڈینٹ فالو کرتے ہیں, تو میں نے سوشل میڈیا کے حوالے سے بھی آج کل تقریر اسٹوڈینٹ میں جو میں نے اس کو اگر سلیبس سے انٹروڈیوس ہوں اپنے فیس بک کے اوپر, اور میں ان کو ایکٹیویٹی کتنی کرتا ہوں اس میں اسٹوڈینٹس کے ساتھ کرنے کی کوشش کرتا ہوں, ان کے ذہن میں یہ بات جائے چلے اور آنے والے مجھے جہاں سے پودے لگا دیں گے, پلانٹر تیار کرنا بھی میرے لیے مقصد ہے.
اچھا, تو یہ مجھے بتائیں کہ آپ کون سے درخت لگاتے ہیں, کون سے درخت لگانا اور پھر ان کی دیکھ بھال کرنا آسان ہے؟
درخت جو ہے جتنے بھی لگائے جائیں گے ان کی دیکھ بھال کرنا اتنا آسان معاملہ نہیں ہے. اس لیے کچھ ہفتے جیسے لگاتے ہیں اور پھر وہ اس کو چھوڑ دیتے ہیں. اس میں سے نیچے جو درخت ہیں جو ہم آگے سوٹ کرتے ہیں, اس میں اسپیشلی کچھ رکھنا چاہوں گا نیم کے پودے کا, क्योंकि पाकिस्तान को गुजश्ता चंद सालों से स्मोक का सामना है, होता है जो आपको पिछले शुमार दिन की बीमारियों से भी बचाता है और माहौल को साफ करने में सबसे अहम ये पौधा है। इसको मैं एक ब्रांड एम्बेसिडर के तौर पर इसका काम करता हूँ। तो उसके अलावा जितने देसी पौधे शिक्षण वगैरह है, उसमें टीचर है, उसमें शीशम है, ये इन सब पौधों में इन सब पौधों को लगाने की कोशिश करते हैं, क्योंकि उसमें जो मेरी कोशिश है कि सिस्टम हमारा उसके गायब होने की वजह से देरी के पौधे के गायब होने की वजह से ये दो पौधे हैं जिन पर वो परिंदे थे जो आज आजकल हमारे माहौल में उसकी वजह से फसलों को नुकसान होता है, कीड़ा होता है, वो भी खाते थे क्योंकि सारे पौधे काट भी होते हैं और आप पैदावार लेने के चक्कर में और खाद का इस्तेमाल ये बुनियादी चीजें जो हमारे देसी पौधे हैं उन पर
ठीक है। अच्छा प्रोफेसर मजर हाशमी साहब, आपको हम दोबारा मिलाने की कोशिश करते हैं, कुछ आपकी आवाज ऐसी है जो हम तक बिल्कुल क्लियर नहीं आ पा रही, तब तक हम फहद रिजवान साहब से बात करते हैं, उन्होंने हमें ज्वाइन कर लिया, बहुत शुक्रिया फहद। हमें पहला सवाल ये कि हमारे सामने इनके लिए आप बताएं कि आप कहाँ रहते हैं और क्या काम करते हैं और किस तरह ये आपको ख्याल आया कि दरख्त लगाने चाहिए। वैसे तो खैर हर शख्स को ये ख्याल आ जाना चाहिए, नेक ख्याल, लेकिन ये कि शुरुआत कैसे हुई?
जी साहब बहुत बहुत शुक्रिया। पेशे के लिहाज से मैं इंजीनियर हूँ और रावलपिंडी में रहता हूँ और एक काफ़ी एक हम्बल बैकग्राउंड से मेरा ताल्लुक है। और ख्याल इसका मुझे इसलिए आया क्योंकि जब मैं छोटा था तो हमारे इर्द के जो थे वो सरेटों में मैं रहता हूँ, तो वहाँ पर हम लोग राह चलते हमें दरख्त का साया मैसर होता था और गर्मियाँ जैसा कि आप जानते हैं यहाँ पर बहुत शदीद बहुत सख्त होती हैं
जी,
तो हम लोग जो थे वो उन दरख्त की छाँव में जो थे वो चलते थे, स्कूल जाते थे, मार्केट जाते थे। फिर हुआ ये कि यहाँ पर एक डेवलपमेंट मॉडल आया कि जिसमें वो घरों को तोड़ तोड़ के प्लाजा बनने शुरू हुए और जो आगे क्यारियाँ होती थी दरख्त होते थे वो कट कट के वहाँ से फिर पार्किंग बनने लग पड़ी और उसको लोगों ने कमर्शियल एक्टिविटीज के लिए इस्तेमाल करने लग पड़े। और अब मेरे पास कोई गाड़ी नहीं है, मेरे पास जो है वालिद जो थे साइकिल पे थे, मैं तो पैदल जाता आता था
जी।
तो बहुत एक तकलीफ दे एहसास होता था कि आप शदीद स्कॉर्चिंग सन के अंदर जो है बर्निंग हीट के अंदर आप चल रहे हैं और जो धूप है वो आपके सर पे आके लग रही है और आपके जो तलवे हैं वो जल रहे हैं चलते हुए रोड पे। तो ये एक एहसास था कि यहाँ पर दरख्त होने चाहिए, यहाँ पर छांव होनी चाहिए। तो हम लोगों ने फिर ये किया कि मैंने शुरू में तो अकेले ही जो सायेदार दरख्त होते हैं वो लगाने शुरू किए रोड के साथ साथ, रोड के दरमियान में जहाँ पे जहाँ मुझे ग्रीन बेल्ट मिलती थी, तो और लोग भी मुझे साथ ज्वाइन करते चले गए। मैं सोशल मीडिया पर चीजें शेयर करता रहता था अपनी
जी।
तो जो हमारा यहाँ पे पीएचए है रावलपिंडी में जो हॉर्टिकल्चर को जो देखते हैं, तो उनके कुछ अफसरान ने ये किया कि यार ये सायेदार दरख्त लगे हुए हैं जो कि बड़ा अच्छा ग्रो भी कर रहे हैं, तो फिर उन्होंने ढूंढा कि यार ये कौन लड़के हैं या कौन लोग हैं जो ये काम कर रहे हैं। तो फिर हमारी उनसे मुलाकात हुई और एक ग्रुप बना के हमने जो था वो ये काम स्टार्ट कर दिया। और फिर इतना ये एक अच्छा एक इनिशिएटिव था कि उसको फिर आर्मी ने भी उसको उसकी तरफ जो थी तवज्जो दी और हमें जीएचक्यू बुलाया गया, पूछा गया कि क्या कुछ है, कहाँ से फंडिंग आती है, क्या कुछ करते हैं आप लोग। तो हमने उसे बता दिया कि हम लोग इस तरह से ही जो है वो एक कम्युनिटी बेस एक काम कर रहे हैं, इनिशिएटिव है और मकसद ये है कि पाकिस्तान के अंदर जो है वो एक अर्बन जो एक ग्रीन स्पेस है उसको रिकवर किया जाए। और हम कोई बहुत बड़े बड़े काम नहीं कर सकते, हम अस्पताल नहीं बना सकते, हम स्कूल नहीं बना सकते, मगर हम एक दरख्त लगा सकते हैं मुल्क के लिए और आने वाली नस्लों के लिए और अपनी कौम के लिए।
अच्छी बात।
तो उन्होंने भी काफ़ी अप्रिशिएट किया और फिर लॉजिस्टिक्स वगैरह में भी हमें काफ़ी हेल्प की। तो ये है कि वो फिर एक जो आइडिया था वो बहुत अच्छा चल पड़ा और फिर हमने एक और इनिशिएटिव ये लिया इस्लामाबाद के अंदर। इस्लामाबाद आप जानते हैं कि ग्रीन कैपिटल बहुत सबसे शहर है, मगर वहाँ पर हमें परिंदे नजर नहीं आते उस तरह से, उसकी वजह ये है कि वहाँ पर फलों के दरख्त ही नहीं है। तो हमने फिर यहाँ पर एक फ्रूट बास्केट का कॉन्सेप्ट जो था वो मुतारिफ करवाया कि हम जो ग्रीन बेल्ट हैं इस्लामाबाद में वहाँ पर हम डेंस किस्म का जो है फ्रूट ट्रीज लगाएंगे। हमने दो साल पहले एक नादरा हेडक्वार्टर से हमने इस्लामाबाद में हमें सीडीए ने कैच किया जहाँ पे हमने फ्रूट ट्रीज लगाए काफी अच्छे बहुत ऊंची ऊंची हाइट्स के। और हुआ यह कि वो विद इन टू ईयर्स उसके बड़े अच्छे मेच्योर कर गए और उस वक्त परिंदों ने घोंसले बनाए और बड़ा अच्छा अभी आप अगर कोई जाए वहाँ तो आपको गुलहरियाँ नजर आती हैं, आपको रंग बिरंगे परिंदे नजर आते हैं। तो सीडीए काफी इस पर फिर उन्होंने काफी अप्रिशिएट किया उस चीज को اور پھر ہمیں مزید انہوں نے پیچز دیے, پاس دیے کہ یہاں پر آپ لوگ آ کے جو ہیں وہ اپنے فوڈ باسکٹس بنائیں یہاں پہ چھوٹی چھوٹی. تو کانسیپٹ یہی ہے کہ شہر صاف ستھرے ہوں, پرندے واپس آئیں, جو ایک کاربن ایمیشن ہے اتنی زیادہ وہ ایبزارب ہو.
تو اب آپ اکیلے کر رہے ہیں یہ کام یا آپ کے ساتھ, یعنی وہ تو ٹھیک ہے سی ڈی اے یا اگر آرمی بھی آپ کو سپورٹ کر دیتی ہے تو اچھی بات ہے, لیکن جو کیا آپ نے کوئی تنظیم بنا لی ہے اور کچھ دوست ہیں یا تعاون کرنے والے لوگ آپ کے ساتھ ہیں؟
اس کا یہ تھا کہ اسٹارٹ میں تو میں کسی این جی او وغیرہ تو ابھی بھی ہماری اس طرح سے نہیں ہے, رجسٹرڈ نہیں ہے, مگر کیونکہ ہمیں اپنے اس کام کو نام ایک دینا تھا تاکہ مزید ہمیں لوگ جو ہیں وہ ساتھ جوائن کر سکیں, تو ہم نے گرین اسکواڈ کے نام سے ایک جو تھا وہ گروپ بنایا اور دوست اس میں جو تھے وہ آ کے ساتھ ملتے چلے گئے. اور اب یہ ہے کہ کراچی میں بھی دوست کچھ کام کر رہے ہیں, پنڈی اسلام آباد میں بھی ہیں, جی بی میں بھی ہیں, کے پی میں بھی ہیں, مگر اب ہر علاقے کے جو ہیں اپنی اپنی پیچیدگیاں ہیں, تو جہاں تھوڑا بہت کام ہو سکتا ہے کر رہے ہیں. ہم کوئی این جی او سے نہیں ہے کہ کوئی ریجسٹرڈ این جی او ہو جس کی مطلب کوئی سیلریز ملتی ہوں, نان آف اس بینگ پیڈ فار ایکٹیویزم, ہم میں سے کسی کو بھی جو ہے اس کا تنخواہ نہیں ملتی, کوئی 9 to 5 جاب نہیں ہے. ہم لوگ 9 to 5 تو اپنی نوکریاں کرتے ہیں, ہر کوئی اپنے کوئی پڑھا رہا ہے, کوئی مطلب اس وقت میں خود انجینئر ہوں, کوئی ہمیں ڈاکٹرز ہیں, تو ہم تو عام دنوں میں تو اپنی نوکریاں کرتے ہیں. جو ویک ڈیز ہوتے ہیں ہماری, ویکینڈز ہوتے ہیں, اس پہ ہم لوگ جو ہیں پھر یہ کام کرتے ہیں. اور کوئی ڈونیشنز کا بھی یہی ہے کہ اپنی اپنی سوشل میڈیا پہ جو ہے ہم لوگ فنڈ اپیل کرتے ہیں, اپنے اپنے سوشل سرکلس میں ہم لوگ جو ہے ایک بات کرتے ہیں کہ ہم لوگ یہ درخت لگانا چاہتے ہیں اور اس میں آپ لوگ ہیلپ کریں. تو لوگ بہت پسند آ رہے ہیں. ہم نے محرم میں کمپین کی تھی کہ ہم شہدائے کربلا کی یاد میں جو ہے وہ سرخ پھولوں والے درخت لگانا چاہتے ہیں, تو ہم نے اس طرح سے کمپین کی. اس طرح سے کوئی بھی کوئی ریلیجیس ایونٹ آتا ہے یا کوئی بھی کوئی قومی تقریب آتی ہے, نیشنل ڈے آتا ہے, تو ہم اسی حوالے سے جو ہے وہ کوشش کرتے ہیں کہ اس کو زیادہ ایک بہتر انداز میں جو ہے وہ آبزرو کیا جائے.
بہت اچھی بات. لیکن اچھا یہ بتائیں کہ آپ اپنے بیج کہیں بو دیا تو اس کے بعد پھر آپ کا کام ختم ہے, مزید کسی اور علاقے میں جا کے آپ بیج بوئیں گے یا پھر وہ درخت یا پودا اگ جاتا ہے تو پھر اس کا آپ خیال رکھتے ہیں کہ وہ جڑ پکڑ جائے تو اس کی دیکھ بھال بھی کرتے ہیں؟
اس میں دو تین چیزیں ہیں. ہم لوگ سیڈلنگ نہیں کرتے ہوتے, ہم لوگ کوشش یہ ہوتی ہے کہ 7 to 8 feet اونچا درخت ہم لگائیں تاکہ اس کو ایک دفعہ زمین میں جب وہ لگ جائے تو, اور ہماری کوشش ہوتی ہے کہ وہ ایک ہارڈ نیٹو ٹری ہو, وہ کوئی ایسا درخت نہ ہو کہ جس کو ہمیں بعد میں اس کی لک آفٹر کرنی پڑے. تو ہم لوگ جو بھی انڈیجنس سے ہمیں درخت ملتے ہیں, پیپل ملتی ہے, بورڈ ملتی ہے, شیشم ملتی ہے, ہم وہ درخت لگاتے ہیں, پلکن ملتی ہے, جس کو آپ نے زمین میں لگایا 4 to 5 feet اونچی, آلریڈی وہ سیپلنگ تھی, ہم نے اسے زمین میں لگایا, اس کو ہم نے واٹرنگ کر دی, اور اس کے بعد جو ہے ادارے ہیں جو اس کا خیال رکھتے ہیں. ہم جب کسی بھی جگہ پہ پلانٹیشن کرتے ہیں تو وی میک شور کہ جو وہاں پہ کنسرنڈ اتھارٹی ہے وہ اس کی رسپانسبلٹی لے. اور راولپنڈی اسلام آباد کے حوالے سے اگر دیکھا جائے, کے پی کے حوالے سے دیکھا جائے, تو ہمارا جو سکسیس ریٹ جاتا ہے وہ 90-95% جاتا ہے, کیونکہ ادارے جو ہیں بہت تعاون کرتے ہیں اور ادارے جو ہیں اس کا خیال بھی رکھتے ہیں. سندھ میں خصوص یہ کراچی کے اندر جو ہمارا ایک ایکسپیرئنس ہے وہ اس حوالے سے بہتر نہیں ہے, کیونکہ وہاں پر ایڈمنسٹریٹو حوالے سے مسائل ہیں, ادارے جو ہیں وہ اس طرح سے کام نہیں کرتے جس طرح سے ان کو کرنا چاہیے, تو وہاں پر ہمیں کافی مشکلات کا سامنا کرنا پڑتا ہے. اور وہاں پر جو ایک بڑی تعداد میں جو ڈونیشنز ہیں وہ تو اسی مد میں لگ جاتے ہیں کہ یار ابھی درخت اگر لگا دیا تو اس کے بعد آفٹر کیئر کے لیے آپ کو جو ہے واٹر بھی جو ہے پرسنلی اس کو آپ نے لگانا ہے, اور اس کا خیال رکھنے کے لیے بھی آپ لوگوں کو پیسے دینے پڑتے ہیں کہ ہم آپ کو پے کریں گے تو آپ اس سے اپنے کا خیال رکھیں. یہ مشکلات ہیں وہاں پہ.
اچھا کبھی آپ نے ایسا ہوا کہ جیسے ابھی آپ نے کراچی کا بھی ذکر کیا تو دوسرے شہروں میں بھی, مختلف شہروں میں لوگ کام کر رہے ہیں, اور ظاہر ہے ہر شخص تو ایسا نہیں کر سکتا کہ وہ پورے ملک میں کام کرے, تو اداروں کا کام ہوتا ہے, لیکن آپ کے جو انفرادی طور پر یا کچھ لوگ مل کے کام کر رہے ہیں مختلف شہروں میں, تو ان سے کوئی رابطہ ہے؟ ایک دوسرے سے کچھ آپ مدد لیتے ہیں یا ایک دوسرے کو معلومات ایک دوسرے فراہم کرتے ہیں جس سے فائدہ ہو آپ کو؟
اس میں یہ ہے کہ جو کراچی کا ہمارا یونٹ ہے اس میں آلریڈی جو دوست ہیں وہ بہت زیادہ کراچی کے حوالے سے یا جو ساؤتھرن پاکستان کے ٹیر ہیں اس حوالے سے بہت زیادہ وہ لوگ علم رکھتے ہیں. تو ہم لوگ ایک دوسرے کے ساتھ کوآرڈینیشن میں تو ہوتے ہیں. گرین اسکواڈ کی اگر میں بات کروں تو وہ تو ہم لوگ سارے کے سارے, ہمارا ایک ویب سائٹ ہے, ہماری ایک سوشل میڈیا گروپس ہیں بنے ہوئے ہیں ہر سٹی کے, پھر ہر سٹی کے اوپر جو ہے پھر ہماری ایک کور گروپس ہیں جو کہ چاروں صوبوں سے اور وہ موجود ہیں وہاں پہ, تو ہم آپس میں تو کوآرڈینیٹ کرتے ہیں. اس طرح سے جو ایگریکلچر یونیورسٹی ہے فیصل آباد میں ان کے ساتھ ہماری کافی اچھی کوآرڈینیشن رہتی ہے, تو ہم لوگ جو ہیں کافی اچھا ان کے ساتھ معاملات چل رہے ہیں, تو کوآرڈینیشن بھی رہتی ہے. ڈفرینٹ گروپس ہیں ان کے ساتھ بھی, اسی طرح سے ڈفرینٹ ایونٹس پہ جو ہے سیمینار میں ان سے ملاقات رہتی ہے, اور کوشش یہ ہوتی ہے کہ ایک دوسرے کے ایکسپیرینس سے جو ہے وہ سیکھا جائے.
اور یہ بھی کوئی کیا درست بات ہے کہ مختلف شہروں کے مختلف علاقوں کے درخت الگ ہوتے ہیں؟ کچھ درخت ایسے ہیں جو اسلام آباد میں نہیں لگانے چاہیے, کچھ ایسے ہیں جو کراچی میں نہیں لگانے چاہیے. ظاہر ایک عام آدمی کو تو یہ باتیں نہیں معلوم, لیکن جب آپ لگاتے ہیں تو یہ باتیں معلوم کرتے ہیں؟
بالکل ایسے ہی ہماری کوشش یہ ہوتی ہے, کیونکہ میں تو خود سفر کر رہا ہوں, میں خود جو ہوں وہ مجھے سانس کی تکلیف ہے, اور ہم جانتے ہیں کہ اسلام آباد کے اندر جو تھا وہ جنرل ایوب خان کو ایک شوق چڑھا کہ یار اس کو سر سبز کرنا ہے, تو انہوں نے ایک ساؤتھ ایسٹ ایشیا سے ایک درخت منگوایا پیپر ملبری جسے جنگلی توت بولتے ہیں, وہ لا کے انہوں نے اسی سیڈلنگ کر دی اور وہ عذاب بن گیا یہاں پہ پنڈی اسلام آباد کے لوگوں کے لیے, سرکار کے لوگوں کے لیے. اسی طرح سے کراچی کے اندر سندھ میں ایک کورنو کا جو تھا ایک فنومنا آیا, یہ کوئی اسٹیبلش چیز نہیں ہے کہ کورنو واقعی ہی اتنی ایک ڈیزاسٹر سسٹم کی اسپیشی ہے, مگر اس میں بات یہ تھی کہ جب آپ کے پاس نیٹو ٹری موجود ہیں تو آپ نے باہر سے امپورٹ کیوں کیا. اسی طرح سے کے پی کے کے اندر آج کل جو ہے اخباروں میں خبریں آ رہی ہیں کہ جنگلات کو آگ لگائی جا رہی ہے یا وہاں پہ جنگل جل رہے ہیں, اس میں بھی ایک بہت بڑا ایک فنومنا یہی تھا کہ جب گورنمنٹ اس میں انوالو ہوتی ہے, جب بیوروکریسی اس میں انوالو ہوتی ہے, اور جب این جی اوز اس میں انوالو ہوتی ہیں, تو وہاں پر پھر ایک نمبر ریس چل پڑتی ہے کہ ہم نے 1,00,000 درخت لگایا, ہم نے 10,00,000 درخت لگایا. میں اگر آپ فرینکلی بولوں تو ہم نے پچھلے سال 10,000 درخت لگائے تھے, اس سال ہم نے جو ہے 3,000 to 4,000 زیادہ درخت نہیں لگائے, بٹ وی میک شیور کہ جو درخت لگ رہا ہے وہ 100% سروائیو کرے, وہ وہاں کا نیٹو ٹری ہو اور وہ گرو کرے گا. ہم لوگ جو آج درخت لگائیں گے وہ ہم اپنے لیے نہیں لگا رہے, وہ ہم اپنی آنے والی جنریشن کے لیے لگا رہے ہیں. تو اگر گورنمنٹ اس میں انوالو ہوتی ہے اور جب گورنمنٹ اس کو پش کرتی ہے تو پھر وہ ایسی اسپیشیز لے کر آتے ہیں جو کہ اس علاقے کے حوالے سے جو ہے وہ درست نہیں ہوتی. ہمارے پاس آلریڈی پانی کی اسکارسٹی کا مسئلہ ہے, پانی بہت کم ہے ملک میں, اور یہ چونکہ انہوں نے نمبر دکھانے ہوتے ہیں, ایک فاسٹ گرو دکھانا ہوتا ہے کہ جب خان صاحب اوپر سے گزرے ہیں, کوئی بھی سرکاری وزیر اوپر سے گزرے تو دکھایا جا سکے کہ یہاں سے ہم نے 10,00,000 درخت لگائے تھے, یہاں سے ہم نے 50,00,000 درخت لگائے تھے, تو وہ نیٹو ٹریز نہیں چوز کیے جاتے. پھر اس میں ایک دوسرا بہت بڑا جو ایک المیہ ہے وہ یہ ہے کہ اداروں کے اندر, چونکہ اس کی آپ کو پتہ ہے کہ ٹینڈر منظور ہوتے ہیں, اس کی پرچیزنگ ہوتی ہے, تو اگر آپ نیٹو ٹری لگائیں گے جو کہ برٹش ایرا میں لگتے تھے
سستے لگ جائیں گے.
اب ایک بڑا ایک عجیب و غریب فنومنا ہے کہ برٹش ایرا میں جتنا بھی آپ پرانے آپ چلے جائیں, ریلوے اسٹیشن چلے جائیں, کہیں بھی چلے جائیں, تو وہاں پہ آپ کو نیٹو ٹری ملے گا جس کا گھنا سایہ ہے, جس پہ پرندے آتے ہیں, بیکاز برٹش نہیں ہوں گے یہاں پر جو ہے گرمی پڑتی ہے تو آپ کو سایہ دار درخت چاہیے. ہمارے یہاں پر ایک ایگزوٹک قسم کی اسپیشیز لگائی جاتی ہیں, اس کی وجہ یہ ہے کہ یہ چونکہ امپورٹ ہوتی ہیں, اس پیس کی پرچیزنگ ہوتی ہے, تو اس میں سے جو ہے وہ پیسہ بھی بنایا جاتا ہے, کھایا بھی جاتا ہے, اور الٹیمیٹلی اس کا نقصان یہ ہوتا ہے کہ اس پہ انوائرمنٹ پہ جو ہے وہ کوئی پازیٹیو امپیکٹ تو آتا نہیں ہے, الٹا بسا اوقات جو ہے وہ ایک ایسی اسپیسی لا کے لگا دی جاتی ہے جو کہ اس علاقے کی نیٹو نہیں ہوتی, اسی بنا پر جو ہے دیگر مسائل پیدا ہوتے ہیں.
ٹھیک ہے فہد, بہت شکریہ ہمیں وقت دینے کے لیے, اور بہت آپ نے اہم باتیں بتائی ہیں اور ہماری معلومات میں اضافہ کیا ہے. ہمیں ڈاکٹر ناصر جعفری نے لاہور سے جوائن کیا ہے. سر بہت شکریہ, ہمیں بتائیں کہ آپ کیا کام کر رہے ہیں, اور آپ تو اگر ڈاکٹر ہیں تو پھر کیسے یہ درخت لگانے کے لیے ٹائم نکال لیتے ہیں؟
سر آپ کیسے ہیں؟
جی الحمدللہ میں ٹھیک ہوں, آپ بتائیں.
میں آپ کا اور وائس آف امریکہ کی پوری ٹیم کا مشکور ہوں جنہوں نے مجھے میرا پیغام پہنچانے کے لیے ایک پلیٹ فارم فراہم کیا.
جی
جناب, پچھلے سال جون کی بات ہے, ایک آرٹیکل میری نظر سے گزرا جو کہ کلائمیٹ کنٹرول پہ تھا, جس میں کسی بھی ملک کے موسم کو معتدل رکھنے کے لیے اس ملک میں 25-33% جنگلات کا ہونا ضروری ہے.
جی
آگے پڑھ کر میری حیرانی کی انتہا نہ رہی کہ پاکستان میں یہ جنگلات صرف 2.2% ہیں.
درست.
ڈاکٹر تھا, آکسیجن کی ضرورت سے بخوبی واقف تھا, تو میں نے دوستوں کے ساتھ مل کر مشن آکسیجن کے نام سے شجرکاری مہم کا آغاز کیا.
ٹھیک.
سب سے پہلے ڈاکٹر کمیونٹی, پھر ایسا ایسا عام پبلک کو اس میں بھی شامل کرتا گیا.
اچھا.
اس برسات میں مشن آکسیجن کا فیز 3 شروع ہو چکا ہے.
اچھا.
اب تک ایک سال میں تقریباً ہم 50,000 پودے لگا چکے ہیں.
گڈ.
خوش آمد بات یہ ہے کہ ان میں میکسیمم گرو کر گئے ہیں.
اچھا.
پچھلے سال, جی جی, پچھلے سال 14 اگست پر ہم نے پنجاب اور کے پی کے مختلف شہروں میں پودوں کے سٹال لگائے تھے اور لوگوں میں مفت پودے تقسیم کیے تھے. اس سال بھی 14 اگست کو ہم اس سلوگن کے ساتھ 14 اگست ایک درخت مختلف شہروں میں سٹال لگا رہے ہیں, اور اگر ہم اپنا یہ میسج 14 اگست ایک درخت 22 کروڑ عوام تک پہنچانے میں کامیاب ہو جاتے ہیں تو ہم ہر 14 اگست پر 22 کروڑ درخت لگا سکتے ہیں, جس سے بہت جلد ہمارا موسم معتدل اور ملک سرسبز و شاداب ہو جائے گا.
یہ تو بہت اچھی بات ہے, لیکن یہ بتائیں اس پہ تو بہت خرچہ آتا ہوگا, یہ پھر کتنا پیسہ آپ لگا دیتے ہیں اور یہ کہاں سے آتا ہے پیسہ؟
ہاں کہاں سے آتا ہے, اس کا جو ہے نا 8 روپے کا ہمیں پودا محکمہ جنگلات دیتا ہے, اور ہماری ڈاکٹر کمیونٹی, نرسز اور پیرامیڈک یہ چندہ اکٹھا کرتے ہیں ہر جو ہے نا فیز پر, اور ہم اس کے پودے لوگوں کے گھروں میں تقسیم کرتے ہیں, جس سے ہر بندہ اس پودے کو اون کرتا ہے اور وہ لگاتا ہے.
اچھا, اب یہ بتائیں کہ میں درخت لگانا چاہتا ہوں لیکن میں زمیندار نہیں ہوں, یعنی میرے پاس کوئی رقبہ نہیں ہے, تو پھر میں کیا کروں؟ ایسے لوگ کیا مشورہ دیتے ہیں پھر آپ؟
ان کے لیے سب سے اچھی جگہ قبرستان ہے.
اچھا,
آپ قبرستان میں درخت لگا سکتے ہیں. ہم لوگوں نے کافی قبرستان, سکول اور ہاسپٹل میں درخت لگائے ہیں جو تقریباً سارے گرو کر چکے ہیں.
اچھا, اور جب آپ درخت لگاتے ہیں تو پھر, اب جیسے آپ نے بتایا کہ آپ نے 50,000 درخت لگائے اور بہت سے ان میں گرو کر گئے, تو پھر کیا ان کی مانیٹرنگ بھی کرتے ہیں, ان کو جا کے دوبارہ دیکھتے بھی ہیں کہ کون دیکھ بھال کرتا ہے؟
بالکل دیکھتے ہیں, لوگ ہمیں ان کی تصویریں بھیجتے ہیں جو ہم شیئر کرتے ہیں.
اچھا
جی جی.
اور کس طرح کے درخت لگاتے ہیں؟ یہ پھلدار ہوتے ہیں, غیر پھلدار ہوتے ہیں؟ کچھ درخت تو ظاہر لکڑی حاصل کرنے کے لیے اگائے جاتے ہیں.
نہیں نہیں, ہم لوگ وہ درخت لگاتے ہیں, ہماری کوشش یہ ہوتی ہے کہ یہ جلانے اور لوگ کاٹنے کے لیے کام نہ آئے. مثلا شتوت ہے
جی,
جامن ہے, نیم ہے اور بیکین ہے, یہ درخت ہماری میکسیمم یہ کوشش ہوتی ہے.
اچھا, اور لاہور میں تو ایک مسئلہ یہ ہے, یعنی وہ ایشو آج کے پروگرام کا ہمارا نہیں ہے, لیکن ہم جانتے ہیں کہ لاہور میں پانی کا بہت مسئلہ ہے, پانی ملتا نہیں ہے اور اب شاید زمین سے کھینچا جاتا ہے, تو پھر آپ کیسے پانی حاصل کرتے ہیں درختوں کو پانی دینے کے لیے؟
نہیں, ہمارے صرف فوکس لاہور نہیں ہوتا
جی,
بہت سے دوسرے گاؤں اور شہر ہمارا فوکس رہے ہیں.
تو آپ کا اپنا تعلق کہاں سے؟ اس علاقے میں بھی لگاتے ہیں؟ چنیوٹ سے. جی جی, تو آپ نے وہاں پہ بھی ڈرائیو, وہاں بھی یہ مہم چلائی؟
جی انشاءاللہ, اگر آپ کو کبھی موقع ملا تو آپ, چنیوٹ کا میرا ایک گاؤں ہے رجوار سادات
جی,
وہ پاکستان کا درختوں کے لحاظ سے آئیڈیل گاؤں ہوگا انشاءاللہ.
اچھا, اور یہ جو آپ مہم چلاتے ہیں, کیا موسم دیکھ کے چلاتے ہیں کہ آپ نے مانسون میں کرنا ہے یا بہار میں کرنا ہے, یا یہ پورے سال جاری رہتی ہے؟
نہیں نہیں, یہ ہم 3 مہینے چلاتے ہیں, بہار کے اسٹارٹ میں چلاتے ہیں اور اسی طرح برسات میں ہم اب یہ مہم سوشل میڈیا پہ جو ہے نا یہ چلانا شروع ہو گئے ہیں, اور درختوں کے لیے ہم ڈونیشن بھی اپنے دوستوں سے اکٹھی کرتے ہیں, اور پھر ہمارا اس دفعہ کوشش ہے کہ ہم میکسیمم سٹال لگا کے لوگوں کو پودے دیں اور لوگ اپنے گھروں میں لگائیں.
اچھا, حکومت بھی ظاہر شجرکاری مہم چلاتی ہے, بلکہ خیبر پختونخوا میں تو حکومت کا کہنا ہے اس نے 1 ارب درخت لگائے ہیں, تو کیا آپ ان سرگرمیوں سے بھی آگاہ رہتے ہیں, اور کیا حکومت سے بھی کوئی تعاون آپ مانگتے ہیں یا انہیں تعاون فراہم کرتے ہیں؟
نہیں, ہم لوگ محکمہ جنگلات اور مختلف لوگوں سے ملا ہوں
جی,
لیکن جو پذیرائی ملنی چاہیے تھی وہ نہیں ملتی, اس لیے ہم جتنا خود کر سکتے وہ خود کر رہے ہیں ابھی.
ٹھیک ہے, اور پھر آپ کا فوکس کون سا علاقہ ہے فی الحال؟ ظاہر آپ لاہور میں رہتے ہیں تو پھر فی الحال تو لاہور ہی کی طرف آپ کو زیادہ فوکس ہوگا.
نہیں نہیں, ہمارا فوکس دوسرے گاؤں ہیں, مثلا چنیوٹ ہمارا بہت فوکس رہا ہے
جی,
کیونکہ میرے لیے اور میرے دوستوں کے لیے وہ ایزی ہے وہاں پہ کام کرنا. اور پاکستان میں کہیں بھی درخت لگائیں تو فائدہ تو آخر میں پاکستان کو ہی ہونا ہے.
تو آپ کیا زراعت سے بھی آپ کو کوئی تعلق رہا ہے کچھ, آپ زمین ومین بھی آپ کی ہے, یا آپ کا اس طرف کوئی تعلق نہیں تھا اور آپ نے بعد میں پھر؟
جی جی, میں زمیندار گھرانے سے میرا تعلق ہے.
اچھا, یعنی اس کا مطلب ہے کہ آپ کو, آپ کے لیے کوئی مشکل نہیں تھا یہ سب کچھ کرنا؟
جی, میں ایک جٹ فیملی سے ہوں جی.
ٹھیک ہے, ناصر جعفری صاحب بہت شکریہ ہمیں بتانے کا اپنے کام کے بارے میں, اور یقیناً آپ کا پیغام پھیلانا چاہیے, سارے پاکستان کو بتانا چاہیے, 14 اگست ہی نہیں پورے سال ہی یہ مہم جاری رہنی چاہیے, اور پاکستان میں زیادہ سے زیادہ درخت اگانے چاہیے. بہت شکریہ ہمیں وقت دینے کے لیے. ہمیں اب معروف احمد چشتی صاحب نے جوائن کر لیا ہے, ان سے اس بارے میں سوال کرتے ہیں. بہت شکریہ چشتی صاحب ہمیں جوائن کرنے کے لیے. فرمائیے گا کہ ہمارے سامعین کو بتائیں کہ آپ کا تعلق کس علاقے سے ہے. غالباً آپ شاید زمیندار ہیں, کیا کام کرتے ہیں اور کیسے یہ شجرکاری کا آپ کو خیال آیا اور اس طرف آپ نے آپ مہم چلائی؟
بہت شکریہ زیدی بھائی مجھے انوائٹ کرنے کا, بہت بہت شکریہ. میں حویلی لکھا ضلع اکاڑا سے تعلق رکھتا ہوں, اور بیسیکلی زمیندار گھرانے سے تعلق ہے میرا, لیکن میں ٹیچر بھی ہوں اور رائٹر بھی ہوں.
گڈ,
تو ہمارے یہاں پہ مجھے سب سے زیادہ جو فیل ہوتا تھا, نہروں کے گرد اور راجباہوں کے گرد بہت زیادہ درخت ہوا کرتے تھے ہمارے بچپن میں, آج سے 30-35 سال پہلے. لیکن آج بالکل صفا چٹ ہو گیا ہے, کوئی درخت بالکل نہیں بچا ہے.
اچھا,
اور اس وجہ سے اور ماحولیاتی آلودگی کی وجہ سے اور گرمی کی شدت کی وجہ سے مجھے یہ احساس ہوا.
جی, شاید رابطہ منقطع ہوا ہے یا آواز آنا بند ہوئی ہے, آپ آواز سن سکتے ہیں میری؟ میرا خیال ہے کہ شاید لائن ڈراپ ہوئی ہے, اور وہ بہت ہمیں اہم بات بتا رہے تھے. معروف احمد چشتی صاحب حویلی لکھا سے اکاڑا سے ان کا تعلق ہے, اور ویسے ذمہ دار ہیں لیکن شجرکاری کرتے ہیں, اور ہم اس بارے میں بتا رہے تھے کہ کیسے گرینری پاکستان میں ختم ہو رہی ہے, اچھے بھلے درخت بھی لگے ہوتے ہیں لوگ اسے کاٹ دیتے ہیں, और उसका नतीजा भुगतना पड़ता है आवाम को। मौसम बदल रहे हैं, मौसम सख्त हो रहे हैं और उसका सबब यह है कि मुल्क से दरख्त पहले ही कम थे और कम होते जा रहे हैं। जैसे कि हमें कुछ देर पहले नासिर जाफरी साहब ने बताया कि पाकिस्तान के सिर्फ 2-2.5% ही रकबे पर जंगलात हैं। जी हमें शशि साहब आपने ज्वाइन कर लिया है, आपको आवाज़ आ रही है?
जी सर आवाज़।
जी जी आपकी शायद लाइन ड्रॉप हो गई थी, फरमाइए। आप बता रहे थे कि दरख्त आप जिस इलाके में रहते हैं वहाँ से सब गायब हो गए।
तो सब दरख्त गायब हो गए, फिर मेरे दिल में आई कि हम पढ़े लिखे लोग ही अगर इसमें ऐसा कदम बढ़ाएंगे तो कुछ बात बनेगी, अदरवाइज तो काम नहीं होने वाला। मेरे बहुत प्यारे भाई हैं खिजर वाली चिश्ती, पाकपतन से ताल्लुक रखते हैं, तो उन्होंने स्टार्ट की थी ग्रीन ओसिस के नाम से एक तंजीम चजटकारी के लिए, प्री प्लांटेशन के लिए।
ठीक।
तो फिर उनके साथ मिल के हमने यहाँ पे हवेली लखा में एक शाख बनाई और कुछ दोस्तों ने असातिज़ा जो मेरे साथ पढ़ाने वाले थे उन्होंने मेरा साथ दिया और मैंने अपनी जमीनों पे ही छोटी सी एक फ्री नर्सरी कायम की।
अच्छा।
तो अब उस नर्सरी में हमारी कोशिश ये होती है कि हम जितने ज्यादा से ज्यादा सायादार दरख्त और फलदार दरख्त वो हम उगा सकें। तो शाम को मेरे दोस्त इकट्ठे होते हैं और हम थैलियां भरते हैं, मिट्टी भरते हैं और फिर उसमें बीज लगाते हैं जो हम मुख्तलिफ तरीके से इकट्ठा किया हुआ होता है, और फिर जैसे वो परवान चढ़ता जाता है तो फिर हम आगे कॉलेजेस में, स्कूल्स में, ऑफिस में और नहरों के किनारों पे खास तौर पे वो हम उसको वहां मुंतकिल करते जाते हैं। तो अब तक हमारी ग्रीन ओसिस टीम ने अल्हम्दुलिल्लाह कुछ 65,000 के करीब दरख्त लगाए हैं।
खूब, बहुत अच्छी बात है। कितने अरसे में आपने, कितने अरसे से ये काम कर रहे हैं?
ये हम 4 साल से काम कर रहे हैं।
अच्छा। और जब आप फिर किसी को दरख्त लगाने की तरगीब देते हैं तो लोग तावुन करते हैं, क्योंकि बड़ी मसरूफ अब जिंदगी हो गई है, बहुत से लोगों के पास वक्त नहीं होता, तो लोग ज्वाइन करते हैं आपको?
लोग ज्वाइन करते हैं, बड़े शौक से करते हैं, लेकिन लोग चाहते ये हैं कि आप खुद भी दरख्त उगा के, पौधा उगा के ले आए, खुद ही हमें लगा के दे दें। अच्छा। और फिर हम सो जाएं, पानी भी ना लगाएं और वो खुद ही पौधा बड़ा होता रहे और हमें साया देता।
अच्छा।
रहे।
और घर पे आके कह लो मैंने दरख्त कुछ, मैंने कुछ थोड़े से आम और अनार भी उगा लिए, ये भी आप ले जाएं।
जी जी जी, ये भी होता है, ये आप आके ले जाएं, हम कुछ नहीं करने वाले हैं।
तो फिर आप ज्यादा
शिकवा,
जी जी फरमाएं,
ये रहता है कि जो पढ़े लिखे लोग हैं कम से कम उनको इस रवैये से बाहर निकलना चाहिए।
जी।
वो बाशऊर लोग हैं और उन तबके को, असातिज़ा इकराम को, डॉक्टर्स को, वकला को, वो इस मामले में थोड़ा सा वीक में ना सही तो महीने में एक दफा बाहर निकल के अपने हमसायों को लेके, बच्चों को लेके इस तरह की प्लांटेशन करें, एक दरख्त ही लगाने चाहे।
जी।
तो वो बहुत काम हो जाएगा।
ठीक। अच्छा, आप जो दरख्त लगाते हैं ये कौन से वाले दरख्त होते हैं? फलदार होते हैं, गैर फलदार होते हैं, फिर बेलें भी होती हैं, झाड़ियां भी होती हैं, तो आपकी तवज्जो किस तरफ है?
हमारी तवज्जो है फलदार और सायादार दरख्तों पे, जैसे कि जामुन है, आम है, आड़ू है, तो शहतूत है, ये दरख्त हो गए, ये फलदार दरख्त हैं। और जो हमारे मकामी दरख्त हैं, बरगद है, पीपल है, शीशम है, तो ये वाले दरख्त जो है अमलतास, उसमें बहुत खूबसूरत दरख्त है, बड़े प्यारे फूल लगते हैं। और इनकी खास बात ये है कि जितने हमारे मकामी देसी दरख्त हैं वो सिर्फ खूबसूरती और साय के लिए ही नहीं इस्तेमाल होते, बल्कि उनकी अदवियात बहुत सी बनती हैं। इसकी अदवियात में बहुत ज्यादा इस्तेमाल होते हैं, ना सिर्फ इंसानों के लिए बल्कि जानवरों की अदवियात के लिए वो बहुत ज्यादा मुफीद साबित होते हैं।
अच्छा, खूब। तो ये तो फिर बिल्कुल ध्यान देने वाली चीज़ है इस तरफ ज़्यादा से ज़्यादा। अब आप ये बताएं कि हर इलाके की ज़मीन मुख्तलिफ होती है, कि जैसी हवेली लखा की होगी वैसी मेरे शहर खानेवाल की नहीं होगी, या खैबर पख्तूनख्वा की डिफरेंट है, सिंध की अलग है, तो फिर ये कैसे आप, अब दूसरा आपसे कोई मशवरा मांगे तो कैसे आप मशवरा देते हैं कौन से दरख्त लगाएं किस इलाके में और जो जिनका फ़ायदा भी हो, जो ग्रो भी कर जाएं?
जी, उसमें सबसे ज़्यादा ये है कि अब जैसे मिसाल के तौर पे कीकर है और एक दरख्त है सुहांजना, जिसे मोरिंगा भी कहते हैं इंग्लिश में, तो ये ऐसे दरख्त हैं जो नहायत आसानी के साथ हर बंजर से बंजर जमीन में भी उग जाते हैं।
अच्छा।
तो इनको जितना ज्यादा लगा सकते हैं, ये वही फिर कहूंगा कि मेडिकली भी ये फायदा मंद है, छांव भी देते हैं, और मोरिंगा का तो एक नाम है मेडिकल की दुनिया में और सेहत की दुनिया में, तो ये अब चाहे राजनपुर में लगा दें, डेरा गाजी शाह में लगा दें, आप बहावल नगर में लगा दें, आप साहिवाल में लगा दें, ये दरख्त हर जगह उग जाते हैं।
अच्छा।
बाकी कुछ दरख्त हैं जैसे आम है या जामुन है या आड़ू है, वो ज्यादा बंजर जमीनों में या थोर वाली जमीनों में वो ज्यादा परवान नहीं चढ़ते हैं। हाँ, थोड़ी सी तवज्जो देने से उनको भी हम परवान चढ़ा सकते हैं। मिसाल के तौर पे हमारे कुछ अर्सा पहले तक, चार पांच साल पहले तक, मैंने अपने हवेली लखा जिला उकाड़ा में आड़ू कहीं नहीं देखा था।
अच्छा।
फिर मुझे एक दोस्त ने आड़ू गिफ्ट किया जेलम से, तो वो मैंने यहाँ पे लगाया और इस आस्ते के चले खूबसूरती रहेगी, लेकिन मैं हैरान रह गया कि उसको 3 साल के बाद उससे हमने एक मन आड़ू का फल तोड़ा है।
उफ, जबरदस्त।
और बहुत जबरदस्त, बहुत मीठा, बहुत लजीज। और अभी रिसेंटली 6 माह पहले उकाड़ा सिटी के करीब एक दोस्त ने तकरीबन कुछ 4 एकड़ रकबे पे बाग लगाया आड़ू का।
अच्छा।
तो ये ऐसी चीजें हैं जिनका हम पहले तसव्वुर नहीं किया करते थे। वो इसलिए नहीं किया करते थे कि हमने कभी कोशिश ही नहीं की इस जाने का।
जी।
तो जब कोशिश की है, तवज्जो दी है, थोड़ा सा इस्तेमाल किया है, तो वो चीजें भी हमें यहाँ पे फल दे रही हैं। इसी तरह ही बाकी इलाकों में जहाँ जितना भी, मतलब पंजाब तो स्पेशली, चाहे बंजर से बंजर जमीन ही सही, चाहे वो जो भी इलाका हो, वहाँ पे जानवर हैं लोगों के पास।
जी।
वहाँ पे गाय भैंसे हैं, उनका गोबर वो एज अ कंपोस्ट यूज करके जमीन को बेहतर बनाया जा सकता है।
दुरुस्त।
तो वो जब जमीन बेहतर होगी तो ऑटोमेटिकली वहाँ पे पौधे ग्रो करना शुरू कर देंगे।
अच्छा, जैसे आपने भी कहा आपने बचपन में आपने बहुत दरख्त देखे और फिर एक वक्त आया कि सफाई हो गई बहुत से इलाकों से दरख्तों की। ज़ाहिर है मेरे भी तजुर्बात ऐसे ही हैं और भी लोग यही समझते हैं कि दरख्तों में कमी होती जा रही है। तो ये कौन लोग हैं जो दरख्त काट लेते हैं और उन्हें एहसास नहीं कि माहौल को नुकसान पहुँच रहा है? क्या इसमें गवर्नमेंट भी मुलविस होती है या इनफरादी तौर पर, यानी दूसरे लोग होते हैं, आम शहरी होते हैं?
मुझे बहुत अफसोस के साथ और नहायत शर्मिंदगी के साथ ये तस्लीम करना पड़ रहा है कि इसमें 90% हमारे गवर्नमेंट के महकमे के लोग शामिल होते हैं और 10% जो है वो हमारे जिम्मेदार लोग शामिल होते हैं जिनके आसपास के इलाके में रकबे होते हैं नहरों के पास।
अच्छा।
ये अभी अब मैं क्या यहाँ पे, अगर तो कैमरा होता तो मैं आपको कभी दिखाता, हमारी जो रावी कैनाल थी यहाँ पे लखा के करीब से गुजरती है, हमारे बचपन में यहाँ पे अब दोपहर को चलते थे तो कहीं धूप नजर नहीं आती थी सड़क के ऊपर, दोनों जानब इतने घने दरख्त थे। फिर उसके बाद सफाया हो गया। अब गवर्नमेंट ने क्या किया, महकमे की बदध्यानी मुलायजा फरमाए कि ये जब भी लगाते हैं ये कीकर लगाते हैं या शीशम लगाते हैं।
अच्छा।
ये इसके अलावा ये पीपल कभी नहीं लगाते हैं, ये बरगद कभी नहीं लगाते हैं, ये और कोई फलदार तो पूजा और कोई सायादार दरख्त भी नहीं लगाते हैं, सिर्फ इस ख्याल से कि हम इसको 3 से 4 साल के बाद काट के बेच सकेंगे, और ये काट के बेच लेते हैं।
अफसोस की बात है।
ये अफसोस की बात है। और महकमे के अफराद ही ये सारा काम करते हैं और जिम्मेदार लोग भी जो काटते हैं वो भी इनके तावन से काट के बेचते हैं।
अच्छा, ये बताएं, आप तो राइटर हैं और गालिबन बच्चों के लिए भी कहानियां लिखते हैं, तो आप ऐसी कहानियां लिखते हैं कि बच्चों को तरगीब मिले कि वो भी बचपन में ही दरख्त लगाना शुरू कर दें ताकि उनकी आदत बन जाए और फिर जब उनका वो जवान हो और उनकी अगली नस्ल आए तो फिर हमारा लैंडस्केप बदल जाए, हरा भरा हमारा मुल्क हो जाए?
जी जी बिल्कुल, मेरी भरपूर कोशिश ये है। अभी कुछ अर्सा पहले महनामा तालीम व तरबियत में मैंने एक कहानी लिखी थी, मीरांपुर का खजाना।
अच्छा।
तो वो मीरांपुर एक बहुत पुराना इलाका है शेखुपुरा के करीब, वहाँ पे बहुत सारे खंडरात कह सकते हैं आप, महदूद एरिए में है। तो वहां से मैंने एक आइडिया ये उठाया कि कुछ बच्चे खजाने की तलाश में वहां पे जाते हैं लेकिन खजाना तो नहीं मिलता, वहां पे उनको एक अलग किस्म के पुराने जो दरख्त हैं, पौधे छोटे छोटे, वो उनको मिलते हैं वो गार के अंदर करके।
अच्छा।
तो वो फिर उसको वहां से उठा के ले आते हैं और वो फिर बाकी लोग जो मुंतजर होते हैं कि भाई खजाना लेने गए हुए हैं, तो वो उनको आके बताते हैं कि यार असल खजाना ये है, बाकी खजाने तो खत्म हो जाने वाले, खर्च हो जाने वाले हैं, तो ये खजाना है जिनको लगा के हमारी आइंदा नस्लें और हम भी सांस ले सकेंगे, अदरवाइज सांस लेने का हमारे पास कोई दूसरा रास्ता है ही नहीं, ऑक्सीजन के सिवा।
बिल्कुल दुरुस्त बात है। بہت شکریہ ہمیں جوائن کرنے کے لیے, بہت آپ سے اچھی گفتگو رہی اور ہمیں ہماری معلومات میں بہت اضافہ ہوا. انشاءاللہ کسی اور موقع پر آپ اور زیادہ اس سلسلے میں کام کریں گے, ہم مزید پروگرام کریں گے اور آپ سے اس بارے میں معلومات حاصل کریں گے. بہت شکریہ. ہمیں صفدر چیما صاحب نے جوائن کر لیا ہے جو اسی طرح کا کام کراچی میں اور سندھ کے دوسرے علاقوں میں کرتے ہیں. بہت شکریہ چیما صاحب. فرمائیں ہمیں کہ آپ نے کب درخت لگانے کا سلسلہ شروع کیا, شجرکاری کا خیال کیسے آیا, اور یہ بھی بتائیں کہ پھر آپ ویسے رہتے کہاں ہیں, کام اس کے علاوہ بھی کچھ اگر کرتے ہیں تو ہمیں اس بارے میں بتائیں.
تو بس یہی ہے, جیسے بچپن میں میرا شخصوں سے محبت ظاہر ہے لے کر میں تھی, لیکن جب یہ کلائمیٹ گلوبل وارمنگ اور ان چیزوں کے حوالے سے تھوڑا سا پڑھا تو اس سے تھوڑی سی اس طرف گیا کہ ایک پلانٹیشن باقاعدہ ہمارے اور ہماری قوم کی ضرورت ہے.
جی,
تو پھر ایک باقاعدہ پلیٹ فارم بنا کے دا گرینسٹ کے نام سے اویئرنیس کا بھی کام کیا اور فزیکلی جو ہے پلانٹیشن پہ بھی کام کیا, اور مزید جو ہے اس پر جو بھی ہمارے وسائل ہیں اپنے ریسورسز میں رہتے ہوئے ہم کوشش کر رہے ہیں ان شاء اللہ. باقی جو بات پوچھے, اور میں تھوڑی سی معذرت یہ کہنا چاہوں گا کہ میں ابھی بھی سفر میں ہوں, شاید بارش کی وجہ سے یہ ٹرین وغیرہ بہت سلو چل رہی ہے.
نہیں چلیں, اگر تھوڑی سی ہم سے بات کر لیں تو اچھی بات ہے. تو ہمیں یہ بتائیں کہ پھر آپ بنیادی طور پہ آپ ویسے کہاں کس علاقے میں آپ کا فوکس رہا ہے جہاں آپ نے یہ شجرکاری کی درخت اگائے, اور کیا آپ اکیلے کام کرتے ہیں یا کچھ لوگ آپ کے ساتھ ہیں؟
جی, کراچی میں کافی دوست ہیں اور کراچی کے تقریباً آپ سمجھ لیں کہ چار سے پانچ ایریا جیسے اورنگی ٹاؤن ہے, لانڈی ہے, ملیر ہے اور محمود آباد وغیرہ ہے, تو یہاں پہ ہم نے مقامی تنظیمیں کھڑی کی ہیں.
اچھا,
تاکہ وہ لوگ اپنے علاقے کو خود سے اون کریں اور ہم ان کو اویئرنیس اور ان کو ایجوکیٹ کریں پلانٹیشن کے حوالے سے, اور جو ہم ان کی لاجسٹک سپورٹ کر سکتے ہیں وہ کریں, اس طریقے سے کام کر رہے ہیں. جی,
اچھا, کراچی ظاہر میرا بھی میں کراچی میں بہت عرصہ رہا ہوں, تعلق وہیں سے, تو اب ہم وہاں دیکھتے ہیں کہ شہر میں درخت بہت کم ہیں, اور درخت چونکہ کم ہیں تو پھر پرندے بھی کم نظر آتے ہیں, زیادہ تر کوے اور چیلیں اس طرح کے جانور, یا زیادہ سے زیادہ ڈومیسٹک جو ہماری اسپیرو ہے, عام چڑیا, وہ بس نظر آتی ہے, باقی رنگ برنگے پرندے نظر نہیں آتے, اور شاید اس کی وجہ یہی ہے کہ درخت نہیں ہے. تو اب شہر تو پکا ہو گیا ہے, سڑکیں پکی ہیں, کہاں درخت لگائیں؟ یعنی آپ کوشش تو کر سکتے ہیں شاید مضافاتی علاقوں میں, لیکن بیچ شہر میں کہاں درخت لگائیں, کیسے لگائیں؟
نمبر ایک جو ہے جو گرین بیلٹس ہیں کافی ان میں گنجائش ہے, اس کے علاوہ کچھ علاقے ہم نے مارک کیے تھے جیسے کچھ سمندر کریز کے علاقے بھی ہیں, اور اس کے علاوہ بھی کافی گورنمنٹ کی ایسی جگہیں پڑی ہوئی ہیں جہاں پر بہت بڑے بڑے اربن فارسٹ بنائے جا سکتے ہیں.
اچھا,
اور ہم ان پرندوں کو واپس لا سکتے ہیں, یعنی جھنڈ کے جھنڈ درختوں کو ہم لگا سکتے ہیں. تو کافی ایریاز ہیں, لیکن اس کے لیے ضرورت اس بات کی ہے کہ اگر حکومت سائیکل جو ہے انوائرمنٹ پہ بڑا فوکس ہے حکومت کا, اور اس حوالے سے کے پی کے نے ان سب نے کافی کام بھی کیا ہے, تو ان کو چاہیے کہ ایک اسپیشل ڈپارٹمنٹ بنائیں جو روایتی این جی او سے ہٹ کر, مطلب ایسے لوگوں کے ساتھ مل کر یہ پلان کریں کہ جو رضاکار ہیں, جو پیشنٹ لوگ ہیں, تو ان کے جو لیگل ریکوائرمنٹ ہو, جو ڈاکیومینٹیشن ہو, اس کے لیے بھی کوئی ایزی وے بنائیں, تاکہ اور ان لوگوں کے ساتھ مل کر اگر یہ پروجیکٹ ڈیزائن کریں گے تو میں سمجھتا ہوں کہ یہ کراچی کو کیا پورے پاکستان کو جو گرین کرنے کا ایک خواب ہے ہم سب کا, تو بہت جلد جو ہے وہ شرمندہ تعبیر ہو سکتا ہے. لیکن شرط یہ ہے کہ گورنمنٹ اسپیشلسٹ لوگوں کے ساتھ مل کر پروجیکٹ ڈیزائن کرے.
جی ہاں, اس کے لیے تو خلوص اخلاص بہت ضروری ہے, وہ کہیں نظر نہیں آتا. آپ سندھ میں بھی ظاہر ہے آپ نے یہ کام کیا, تو سندھ تو بہت سا ایسا علاقہ ہے جہاں پر درخت نہیں ہے, گرینری نہیں ہے, سندھ میں ظاہر ہے یہ مسئلہ ہے, تو آپ اس طرف بھی آپ نے توجہ دیے, کچھ شہروں میں آپ نے وہاں بھی درخت لگائے ہیں, تو اس بارے میں بتائیں.
کراچی کے علاوہ؟
جی, کراچی کے علاوہ.
جی, کراچی کے علاوہ ضلع بدین کی تحصیل ہے بلارکی.
جی,
تو وہاں پر ایک ماڈل رورل بنایا تھا, اس میں تقریباً 1000 میل
لگوائی,
تقریباً 65%.
لائن شاید ڈراپ ہو گئی ہے ہماری, सफदर चीमा साहब सफ़र कर रहे हैं, शायद ट्रेन में हैं इस वक्त और आवाज़ उनकी इस वक्त हम तक नहीं पहुंच पा रही। वो ये बता रहे थे कि वो कराची और सिंध के दूसरे इलाकों में
बदीन में
बदीन के इलाके गुलारची में और मुख्तलिफ जगहों पर वो शजरकारी मुहिम चलाते रहे हैं। कराची में बहुत बड़ा मसला है, वहाँ पर पिछले 20-30 साल में बहुत ज़्यादा दरख्त काटे गए हैं और उसकी वजह से परिंदे शहर से गायब हो गए हैं। बहुत कम परिंदे, यानी चील और कौवे नज़र आना तो हम ये नहीं कह सकते कि शहर में परिंदे दिखाई दे रहे हैं, लेकिन वो जो खूबसूरत रंग बिरंगे परिंदे, नीलकंठ, बुलबुल, कोयल, इस तरह के परिंदे अब बहुत बहुत कम शाज़ो नादरी कहीं नज़र आते हैं। और उसकी वजह ज़ाहिर है यही है कि शहर में दरख्त घटते चले जा रहे हैं। अगर गूगल सेटेलाइट से भी शहर का नक्शा कुछ साल पहले का और अब का देखें तो मालूम होता है कि ग्रीनरी शहर से गायब हो गई है। और अगर यही हम मुकाबला करें यूरोप और अमेरिका के मुख्तलिफ शहरों से तो बहुत हैरत होती है कि जैसे लंदन का कहते हैं 33% हिस्सा दरख्तों से ढका हुआ है और बहुत से शहर हैं जिनका 50% हिस्सा दरख्तों से ढका हुआ है। लाहौर में भी ज़ाहिर है बहुत दरख्त हैं, लेकिन कराची इस लिहाज से बदकिस्मत और महरूम शहर है कि यहाँ से दरख्त काट लिए जाते हैं और लगाए नहीं जाते, और बहुत से दरख्त जो लगाए गए हैं वो शहर की आबो हवा से हम आहंग नहीं हैं। हमारे एक दोस्त साफ़ी ने हमें एक दफ़ा बताया कि जो कराची में दरख्त लगाए गए हैं वो ऐसे कड़वे दरख्त हैं कि उन पर परिंदे बैठना पसंद नहीं करते। और अभी हमारे दोस्तों ने फहद रिजवान ने जैसे बताया इस्लामाबाद में वो ऐसे दरख्त उन्होंने फलदार दरख्त लगाए कि उनका फल आए तो परिंदे उन पर बैठना पसंद करें, घोंसला बनाना पसंद करें, और उन्हें बहुत कामयाबी हुई कि उन्होंने जब ऐसे दरख्त लगाए तो शहर में परिंदे पहले नज़र नहीं आते थे और अब बहुत ज़्यादा परिंदे नज़र आना शुरू हो गए। तो ये बात भी बहुत अहम है, ये जानना ये इसके बहुत ज़रूरी है कि किस शहर में कौन सा दरख्त लगाना चाहिए। शायद दरख्त लगाए जा सकते हैं और फलदार दरख्त लगाने चाहिए, उससे ज़रा दोहरा फ़ायदा होता है, फल भी मिलता है लेकिन परिंदे भी ऐसे दरख्तों पर आना पसंद करते हैं जो मीठे होते हैं, जिन पे उन्हें फल मिल सकता है, वहाँ वो घोंसले बना के खुशी महसूस करते हैं। पाकिस्तान का ये मसला है कि दरख्त बहुत कम तादाद में है। जिस हमने रिपोर्ट का जिक्र किया येल यूनिवर्सिटी की, उसके मुताबिक पाकिस्तान के सिर्फ 5% हिस्से पे दरख्त हैं या जंगल हैं, और ये बहुत कम है। ये लैंड के लिहाज से, पाकिस्तान की ज़मीन के लिहाज से बहुत ही कम रकबा है। दूसरे मुल्कों में बहुत ज़्यादा दरख्त होते हैं, जिनके 10% से कम जिन मुल्कों के रकबे पे दरख्त हैं वो बहुत ही कम मुल्क हैं। बेशतर ममालिक में बहुत ज़्यादा दरख्त मौजूद होते हैं। हमें शाहिद शरीफ छांगा साहब ने ज्वाइन कर लिया है, उनसे पूछते हैं कि उनका ताल्लुक कहाँ से। छांगा साहब बहुत शुक्रिया, किस शहर से आपका ताल्लुक है और आप क्या काम करते हैं और ये शजरकारी का ख्याल आपको कैसे आया, इस बारे में बताएं प्लीज।
जी अस्सलाम वालेकुम सर, मैं पत्तोकी से हूँ।
जी
बातचीत है हमारे पाकिस्तान की बहुत बड़ी।
जी
और बुनियादी तौर पर मैं भी नर्सरी का काम ही करता हूँ, मेरी तीसरी जनरेशन है।
अच्छा।
हमारी फैमिली का काम है ये।
गुड।
तो 4-5 साल पहले ये चीज महसूस हुई थी, मैं कराची भी गया था कि बारिशों का जो हमारा डिस्टर्ब हुआ पड़ा सारा निज़ाम और गर्मी बहुत ज्यादा बढ़ गई।
जी
तो वो ये था कि हमारे पास जो प्लांटेशन है बहुत कम है, बहुत ज्यादा, मेरा भी फीसों में तो शायद मैं ना बता पाऊँ आप बैठे समय से, लेकिन ना होने के बराबर है।
जी।
दुनिया के मुकाबले में हमारे इलाकों में दरख्त नहीं है। तो उस सिलसिले में फिर मैंने खुद भी तैयार करके पौधे देने शुरू कर दिए, दोस्तों को अवेयरनेस देने शुरू कर दी, और फेसबुक और यूट्यूब पे थे मेरे ग्रुप था पे बने हुए थे, वहां से फिर मैंने एक कंपेन शुरू की।
जी।
और अल्हम्दुलिल्लाह फिर हर बशर दो शजर के नाम से उसमें कई लोग मिलते गए, पूरा अभी तो काफिला है, हर शहरों में बन गया है, बहुत अच्छा लोग काम कर रहे हैं और हजारों के हिसाब से पौधे लग रहे हैं। और मेन चीज ये है कि वो पौधों की केयर करते हैं, ये चीज कि पौधे लगा के दूर नहीं जाते।
जी।
तो इंशाल्लाह ताला 1-2 साल में, क्योंकि गवर्नमेंट के ये बस की बात नहीं है, गवर्नमेंट कुछ कर नहीं सकती, या हमारे बेलदार जो है वो पौधे बेचते हैं, लकड़ी बेच देते हैं और फिर आग लगा देते हैं और शो करवा देते हैं कि बस ये आग लगी थी, जबकि वो टिम्बर माफिया जो है वो लकड़ी खेल कर रहा था। तो ये हमारे प्राइवेट सेक्टर में जो लोग हैं वो अपने खेतों में, रोड किनारे पे, कब्रिस्तानों में, स्कूलों में जो लगाते हैं, ये पौधे फिर चोरी भी नहीं होते हैं क्योंकि उनकी मलकियत गवर्नमेंट की नहीं होती है। तो इंशाल्लाह कुछ अर्से में आपको ये जो लोग हैं अवाम, यानी कि जो काम कर रही है, वो नजर भी आना शुरू हो जाएगा।
ये तो बहुत अच्छी बात है अगर अवाम में शऊर इस तरह आप उजागर कर रहे हैं और सब लोग मिलके और लोग इस बारे में सोच रहे हैं। अच्छा, मैंने एक मजमून देखा है फेसबुक पे जिसमें आपने ये बताया कि कौन से दरख्त लगाएं और उन्हें और किसी दरख्त को कैसे, यानी वो जड़ पकड़े, कैसे आप बीज लगाएं या पौधा लगाएं, तो मुझे ये आप हमारे सामाइन के लिए बताएं, क्योंकि मुझे बिल्कुल नहीं पता कि कैसे दरख्त लगाते हैं, कैसे उगाते हैं, कैसे उसका ख्याल रखते हैं, तो जरा हमें थोड़ी तफसील बता दें इस बारे में।
सर कई पौधे जो है ना, जिस तरह आजकल हमारे सीड नीम का है, बकैन का है, या जामन का है, आम का है, कचनार है, इनके सीड तैयार होते हैं, हमारे लोकली सीड है, और वही पौधे हमारे लिए दी बेस्ट है, हमारे जो ट्रेडिशनल कहते हैं जो मुकामी है, जो बाहर से आ रहे वो हमारे माहौल दोस्त नहीं है, अक्सर पौधे हमारे माहौल दोस्त नहीं है। तो इनके सीड तैयार है, वो सीड लगते हैं, और जब सिंपल फार्मूला है कि जब भी किसी चीज का सीड तैयार होता है वही टाइम उसके लगाने का बेस्ट टाइम होता है।
अच्छा,
तो वो सीड लगाते हैं, कीकर है जिसमें फुलाई है और सांजना है, और इसमें नारियल आ जाता है, अमलतास है, बरना है, नीम है, गुलमोहर है, इन चीजों के सीड होते हैं, और कई चीजें कलमों से भी तैयार हो जाती है। अभी सावन का मौसम हमारे यहाँ पे स्टार्ट है, तो कई चीजों की कलमें जो है ना, पीपल है और बरगद है, इसमें और एक दो चीजें आ जाती है, जिसमें सांजना खासकर आजकल इसका बड़ा ट्रेंड चल रहा है, इसकी कलमें चल जाती है। आप इसकी बड़ी से बड़ी भी क्या कहेंगे उसको, के डंडा तोड़ के भी लगा, काट के लगा देंगे, काटना है उसको तोड़ना है, तो वो भी जो है ना वो डेवलप कर लेता है अपना रूट सिस्टम।
अच्छा।
और वो चल जाता है, सिंबल है, बहुत अच्छा चल जाता है।
गुड, तो ये सफेदे के दरख्त के बारे में कहा जाता है कि इसे नहीं लगाना चाहिए क्योंकि ये बहुत पानी पीता है, पानी का तो मसला है हमारे यहाँ, तो ये सही बात है?
सर वो पानी बहुत पीता है इसमें कोई शक नहीं है, लेकिन पौधा गलत नहीं है, सफेदा गलत नहीं है, लगाना गलत है कि हम उसको कहाँ पे लगा रहे हैं, वो था सेम और थोर वाली जमीनों के लिए।
अच्छा।
हमारी जमीनों की बेहतरी के लिए हम सफेदा लगाते थे कि वो पानी वहां से ले लेता था, पानी का लेवल नीचे ले जाता था, हमारी जमीन जखेज हो जाती थी, कारामद हो जाती थी। लेकिन हमने क्या किया, उठा के उसको पार्कों में भी लगा दिया और रोड किनारों पर भी लगा दिया, स्कूलों में लगा दिया, यानी कि गवर्नमेंट ने वो सस्ता पौधा पड़ता था और उन्होंने तैयार करके लगवा दिए, वो गलत हो गया। जबकि आज भी सेम और थोर वाली जमीन है जहाँ पे कलर आ रहा है वहां पे सफेदा ही कामयाब है। जाती चलेंगे अगर किसी, जिस तरह भी कराची में इन्होंने कोनो लगा दिए, बुनियादी तौर पे कोनो माहौल दोस्त पौधा है।
अच्छा।
ये कंफर्म बात है कि माहौल दुश्मन नहीं है, लेकिन हमने किया क्या कि पूरे कराची में कोनो ही लगा दिया। एक तो... बंदे को आप रोज उसको जो ना मटन खिलाना शुरू करने के तीसरे दिन वो हाथ जोड़ देंगे कि भाई बस छोड़ दो, बस हो गई। तरह कराची का नहीं था, जिन्होंने पूरे कराची में कोनो ही लगा दी हर तरफ, बदअजमी करा दी कराची के मौसम को भी साथ में।
सही।
तो कोनो वहां के लिए थी जहाँ पे कुछ नहीं हो रहा, जहाँ पे पानी पॉसिबल नहीं है देना, जमीन अच्छी नहीं है, वहां छाए के लिए, परिंदों के लिए, परिंदे बैठते हैं, जानवरों के लिए इसको यानी कि लगाना चाहिए, लेकिन जहाँ पे कुछ ना हो वहां पे कोनो लगा दे नहीं। अगर और कराची के माहौल के लिए, कराची में माशाल्लाह अमलतास है, बरना, नीम, गुलमोहर, जामन, पीपल, बोड़ है, बनियान जिसको बोलते हैं, नारियल है, अशोक है, इसमें कई और चीजें खुलाई चल जाती है, वहां पे किक्कर है, बेरी है, अभी मैं कितने नाम आपको सांझना है, ऑस्ट्रेलियन किक्कर चलता है वहां पे
जी,
और जैकोरेंडा चलता है वहां पे, तिलकन है, इतने ज्यादा दरख्त है जो वहां पे लगाए जा सकते हैं, सस्ते हैं, 15-20 रुपए का पौधा यहाँ मार्केट में कराची में जाके 10-200 हो जाएगा।
अच्छा, मैं ना यहाँ अमेरिका में देखता हूँ कि घास ही बहुत तरह की है, 10-20-15 तरह की तो मैं घास यहाँ पे मैंने देखी है, तो ये घास भी लगाने से फायदा होता है, और जैसे झाड़ियाँ लोग देखते हैं तो काट देते हैं कि यार ये झाड़ी नहीं होनी चाहिए, तो इससे भी फायदा होता है, ये लगानी चाहिए।
घास जो है ना, घास तो प्रॉपर हम अपने लॉन में या ग्राउंड वगैरह में लगा सकते हैं, क्योंकि ये इसकी बढ़ोतरी बहुत होती है, जैसे बारिश होगी फिर ये जंगल बनेगा
जी,
और उसमें फिर और चीजें माहौल दुश्मन हो जाती है ना, फिर एक चीज
हद
से ज्यादा बढ़ोतरी। घास हमारे पास ही चल रही है, वो फाइन डाका टॉप है, हमारी गर्मी और वो सर्दी बर्दाश्त करता है, सिंध और पंजाब की, और कोरियन फीड है, अमेरिकन है, इसमें फाइन फ्रंट एक चीज आई है, इसमें मशीन नहीं चलानी पड़ती और वो कोरे में भी हो जाती है, बर्फ के नीचे भी बच जाती है, इसमें काफी चीज है, लेकिन वो प्रॉपर उसकी केयर करेंगे तो चलेगा, नहीं तो वो भी जंगल ही बनेगा, फिर उसमें कीड़े मकोड़े आएंगे और मच्छर बहुत ज्यादा फिर होता है, आजकल हमारे पंजाब में मच्छर का शराब आया पड़ा।
अच्छा, बाज़ लोग ये भी इससे भी घबराते हैं, इस कराची में मैंने देखा है लोग इसलिए अपने घर में गमले नहीं रखते या क्यारी खत्म करा देते हैं कि मच्छर आते हैं, तो इसका फिर क्या हल है?
सर सिंपल है, उसमें पानी खड़ा ना होने में पौधा भी मर जाता है, अगर आप पानी खड़ा हो रहा है किसी चीज में, पौधा गमले में अगर पानी ज्यादा देर खड़ा रहा है तो पौधा मर जाएगा। पानी आपने दिया उसको ड्रेन होना चाहिए, उसमें मीडिया इस किस्म का इस्तेमाल करें, यानी कि चिकनी मिट्टी ना हो, पानी उसमें ड्रेन हो गया बस खत्म है, ठीक है पौधा चल रहा है, मच्छर नहीं होगा, मच्छर हमेशा खड़े पानी में आता है।
अच्छा,
जहाँ पे पानी 2-4-10 दिन खड़ा रहा है उसका वो टाइम पीरियड उसका पूरा हो रहा है, सर उसका जो साइकिल है अंडे से लार्वा, लार्वा से, तो इतने दिन अगर पानी खड़ा रहे कहीं बनेगा वो।
जैसे फसलों पे कीड़े मार स्प्रे होती है, क्या इस तरह हमें घरों में भी अगर हम कोई लगा रहे हैं या अपने इलाके में कोई दरख्त लगा रहे हैं, शहर की मैं बात कर रहा हूँ, तो वहाँ पे भी कोई ऐसा स्प्रे करना पड़ता है?
स्प्रे सर करना भी चाहिए, करना है। अगर आपने वो पौधे नहीं लगाए हो, लेमन ग्रास है, अगर वो लगा दें, एक दो पौधे और हैं न्याजू टाइप के हैं, वो 5-7 महीने निकाल जाते हैं, सीजनल है। लेकिन लेमन ग्रास सीजनल नहीं है, इसमें कई चीजें सीजनल है, वो आप घरों में लगाएं, उसमें मच्छर भाग जाता है,
अच्छा
दीमक भाग जाती है, इस तरह के पौधे भी हैं।
ठीक है। अच्छा, आपने अपनी एक तहरीर में लिखा है कि जब आप पौधा लगाते हैं, दरख्त लगाते हैं, तो उसकी जड़ के पास एक हड्डी साफ सुथरी करके रख दिया करें, तो ये क्या साइंस है, ये इससे क्या फर्क पड़ता है?
सर ये हमारे साइंसदानों ने फरमाया हुआ है कि कैल्शियम की जरूरत पौधे की वो पूरी करते हैं, वो डिकम्पोज हो रही है, इससे पौधा कैल्शियम ले रहा होता
है। अच्छा, तो उससे फिर वो उसकी उसकी ग्रोथ में फर्क पड़ता है?
जी हाँ सर, इसमें ऐसा नहीं है ना कि वजाहत नहीं करते हमारे जो सीनियर हजरात हैं, अवेयरनेस की भी कमी है। वो कहते हैं गोबर डाले आप नीचे पौधे के, 1/3 नीचे गोबर डाल के ऊपर मट्टी डाले, मिक्स करके फिर पौधा लगा दे। और हमारे किसान या बागबान हजरात ये कहते हैं कि ताजा गोबर डाल देते हैं
जी,
तो पौधा लगाते हैं, जैसे पौधे की रूप वहां पे पहुंचती है और वो नीचे समझने की आग ही रखी हुई है,
अच्छा
वो पौधा जल जाता है। इसमें जो गोबर अगर आप इस्तेमाल करते हैं, जो फार्म मैन्योर जिसको कहते हैं, पुराना होना चाहिए बिल्कुल, उसका वो जो गर्मी हिद्दत उसमें खत्म हो चुकी है, वो डीकम्पोज हो चुका हो या कर दिया जाए, फिर उसको इस्तेमाल करें। ताजा इस्तेमाल करेंगे 2-4-10 दिन, हफ्ता महीना पुराना भी करेंगे तो पौधे को जला देगा।
ठीक। अच्छा, हमारी हुकूमत कहती है कि उसने खैबर पख्तूनख्वा में 1 अरब दरख्त लगाए, तो लोग कहते हैं शायद उन्होंने बीज फेंके हैं, दरख्त तो बाकायदा जैसे आप बता रहे हैं पौधा लगाना और जड़ के साथ, शायद ऐसा नहीं किया होगा बीज फेंक दिए होंगे, तो आप बताएं 100 बीज फेंक दें तो उसमें से कितने खुद ब खुद दरख्त बन जाते हैं?
सर शायद 2-3%
बस।
अभी मैं बात करूंगा यहाँ पे तो फिर पाकिस्तान में होगा तो यह जी नहीं चाहिए या अपोजिट?
नहीं नहीं, हम तो आपसे एक माहिर के तौर पर पूछ रहे हैं जी।
सर वहाँ पे किया ये गया कि उन्होंने पहले प्लान कर लिया था कि हमने यहाँ पे चीड़ लगानी है
जी
और ऑलिव लगानी है
जी,
उनके अपने वजीरों ने नर्सरियां तैयार करवाई
जी,
नर्सरियां तैयार होगी, एक चीज जब करोड़ों में आ रही है ना जी,
जी
तो वो तैयार हो गई अच्छी खासी, उस पर पैसा मिल गया इनको, और इन्होंने फिर क्या किया कि वो पौधे शो करवा दी कि हम ये फला 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 एरियो में लगाने लगे।
ठीक।
हर चीज उन्होंने ओके करके कागजी कार्रवाई जब पूरी होगी तो वो पौधा मार्केट में सेल के लिए आ गया।
अच्छा,
इस तरह हमारे हॉस्पिटल की दवाइयाँ जब शो हो जाती है कि हाँ जी हमने इतने मरीजों को दे दिए, रजिस्टर में लिख देते हैं ये दवाइयाँ हमने दे दी, लेकिन बाद में पकड़ी जाती है मार्केट में सेल हो रही है। इस तरह ये पौधे लगे कम है, शायद 10% भी ना लगे, 8-10% कभी भी क्या कर सकते हैं।
और 10% में से भी आप कह रहे हैं कि शायद जो 10% भी होगा उसमें से भी 1-2% ही आप कह रहे हैं कि वो जड़ पकड़ सकेंगे या बड़े हो सकेंगे?
बड़े हो सकते हैं। आप सीड की बात करते हैं, पौधों की जाना सीड तो जो है ना इस तरह फेंकने से, क्योंकि उसका एक टाइम है।
अच्छा,
कि बारिशों के मौसम में उसको फेंकेंगे और खाली सीड फेंकेंगे तो उसमें हो सकता है परिंदे खा लें उसको।
अच्छा,
या उसको कीड़े मकोड़े खा लें उस दौरान, क्योंकि ये उनकी खुराक भी है।
ठीक है।
तो इसका बकायदा सिस्टम है कि मट्टी में आप उसकी गेंद बनाएंगे, बाउल बनाएंगे, उसके अंदर सीड होगा और वो फिर फेंकेंगे, जैसे ही बारिश आएगी वो बाउल जो है मिट्टी का बना होगा गेंद, वो नमी पकड़ेगा, उसमें से सीड सप्रोट करेगा।
ठीक है।
फिर वो चलेगा, खाली सीड फेंकने से उसका अच्छे रिजल्ट नहीं मिलता।
ठीक है। शाहिद शरीफ छांगा साहब, हमें पतोकी से ज्वाइन किया और हमें हमारी मालूमात ने बहुत बेशकीमत इजाफा किया, बहुत शुक्रिया आपके कीमती वक्त का। आपसे दोबारा भी किसी मौके पे हम रابطہ करेंगे और मजीद आपसे बात करेंगे, बहुत खुशी हुई आपसे बात करके। आज हमने उन रजाकारों से बात की जो मुल्क भर में मुख्तलिफ शहरों में दरख्त लगा रहे हैं, पाकिस्तान का लैंडस्केप बदलने की कोशिश कर रहे हैं, सब्जा जो गायब होता जा रहा था उसे दोबारा वापस लेके आ रहे हैं, और इसके पता ये चला कि हुकूमत के बजाय आम लोग अगर इस काम का बीड़ा उठा लें तो बहुत कामयाब साबित होते हैं। ये एक ऐसा मौजू है कि इसे बार बार हमें इस पर बात करनी चाहिए ताकि लोगों को तरगीब मिले और लोग दरख्त लगाएं। इसी के साथ हमारे आज के प्रोग्राम का वक्त अब ख़त्म होता है। हमारी प्रोड्यूसर थी शहनाज नफीस और हमारे इंजीनियर थे पीट हंडले। अब मुबशिर अली जैदी को इजाज़त दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।